यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तनहुँको आबु खैरेनी स्थित ऐना पहरामा भएको बस दुर्घटनामा मृत्यु भएका 27 मध्ये 25 जनाको शनाखत, घाइते 16 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै। भारतको केदारनाथ नजिक हेलीप्याड भासिँदा पुरिएर 4 नेपालीको मृत्यु। संगठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई नेकपा माओवादी केन्द्रका नेताहरूको सुझाव। सहकारीको रकम ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामिछानेसँग सोधपूछ। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भेटवार्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनी गाउँपालिका 2 ऐना पहरामा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये 25 जनाको शनाखत भएको छ। पोखराबाट काठमाण्डुतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53FT7623 नम्बरको बस मर्स्याङदी नदीमा खस्दा 27 जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा 16 वर्षीय सुहास राय, 10 वर्षीय परि भारती, 60 वर्षीय सल्बा भारनन्दे भारती, 50 वर्षीय निलिमा जाउडे, 42 वर्षीय सरला रानी, 44 वर्षीय पंकज भंगाडे, 50 वर्षीय सन्दीप राजाराम सरादे, 57 वर्षीय निलिमा झाण्डे, 55 वर्षीय तुलसीराम तावडे, 40 वर्षीय गणेश मानन्दे, 43 वर्षीय पालादे सरादे, 45 वर्षीय अनिता पाटेल, नाम नखुलेका 50 वर्षीय महिला, 52 वर्षीय भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक दीपक केसीले जानकारी दिनुभयो। त्यस्तै मृत्यु हुनेमा 51 वर्षीय रोहिणी जाउडे, 60 वर्षीय सुलोमा झारण्डे, 45 वर्षीय सुभाष राडे, 50 वर्षीय प्रकाश नाथ कोटी, 35 वर्षीय लीना झारण्डे, नामथर नखुलेका अन्दाजी 50-55 वर्षीय पुरूष, 60 वर्षीय सुधाकर तावडे, 35 वर्षीय सागर जाउडे, अन्दाजी 45-50 वर्षीय सरोज मनोज झिरुक, नामथर नखुलेका अन्दाजी 35-40 वर्षीय पुरूष, 25 वर्षीय अनुद शरद, 56 वर्षीय भारती जाउडे र 51 वर्षीय सरला तुलसीराम तावडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा 60 वर्षीय सुनिल झाण्डे, 45 वर्षीय भारती पटेल, 32 वर्षीय अविनाश पटेल, 45 वर्षीय रेखा कोटी, 55 वर्षीय न्यारेश्वर नोन्डे, 58 वर्षीय आनन्द इक्ले, 60 वर्षीय आशा पाण्डुरा, 60 वर्षीय शारदा पटेल, 55 वर्षीय प्रवीण पटेल, 40 वर्षीय मनिषा झाङ्गाडे, 56 वर्षीय हेमराज सरौती, 58 वर्षीय आशा बोन्डे, 43 वर्षीय रूपाली सरौदी, 45 वर्षीय सीमा झिङ्गठे, 60 वर्षीय सुनोदिन झाउडे, 55 वर्षीय नेलिमा घेरोङ रहेका छन्। दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट काठमाण्डू ल्याइएको थियो। उनीहरूको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। भारी वर्षाका कारण भारतको उत्तराखण्ड स्थित केदारनाथ नजिक रहेको हेलिप्याड भासिँदा पुरिएर 4 नेपालीको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरणका जिल्ला प्रबन्ध अधिकारी नन्दन सिंह रजवारले भाँसिएको खाल्टोमा चारजना पुरिएको खबर पाउनासाथ उद्धारको टोली घटनास्थलमा पठाउँदा सबैको मृत्यु भइसकेको थाहा भएको जानकारी दिनुभयो। भीषण वर्षाका कारण डोलिया देवी मार्ग अवरूद्ध हुँदा करिब 2 किलोमिटर टाढा रहेको घटनास्थलमा उद्धार टोली पैदल हिँडेर पुगेका कारण ढिलो हुँदा ती मजदूरहरूको मृत्यु भइसकेको उहाँले बताउनुभयो। उहाँले उद्धारका लागि एस्काभेटर मेसिन पुर्याउन सम्भव नभएपछि जिल्ला उद्धार टोली स्वयंले उद्धार शुरू गरेको पनि बताउनु भएको थियो। मृतक चारैजना रोजगारीका सिलसिलामा भारतको उत्तराखण्ड राज्यमा बस्दै आएको बीबीसीले जनाएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हिजो गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपूछ गरेको छ। समितिको हिजो बसेको बैठकमा समितिको कार्यविधि अनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नका रूपमा आरोपित मध्ये पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपूछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो। समिति सचिव बबिता मिश्रका अनुसार हिजै गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक छविलाल जोशीसँग पनि सोधपूछ गरिएको थियो। समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूसँग सोधपूछ तथा बयान लिइरहेको छ। छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरूको अध्ययन गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको बताउनु भएको छ। जयतु संस्कृतमद्वारा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहमा राष्ट्रपति पौडेलले सबै भाषा भाषीहरूलाई सम्मान सहयोग र समन्वय गरेमा प्रत्येक भाषाको संरक्षण र विकास सम्भव हुने बताउनुभयो। 2004 सालमा बोल्न लेख्न र संगठन गर्न नपाउने राणा शासनको युद्धमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाण्डुमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालमा प्रजातन्त्रको स्थापनामा जयन्तु संस्कृतम आन्दोलनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक निलमणि ढुंगाना र प्राध्यापक डाक्टर पूर्ण चन्द्र ढुंगेललाई पुरस्कार प्रदान गर्नुभयो। साथै राष्ट्रपति पौडेलले प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, प्राध्यापक डाक्टर दीर्घराज घिमिरे, प्राध्यापक डाक्टर रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी झा र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गर्नुभयो। सरकारले काठमाण्डू तराई मधेस द्रुतमार्ग सड़क आयोजनालाई मकवानपुरमा करिब 33,945 वर्ग मिटर जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले काठमाण्डू तराई मधेस द्रुतमार्ग सड़क आयोजनालाई आवश्यक पर्ने मकवानपुरको जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
फर्स्ट ग्लोबल मिनिस्टरियल कन्फरेन्स ओन एन्डिङ भायोलेन्स अगेन्स्ट चिल्ड्रेनमा सहभागी हुन माननीय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजनालाई मकवानपुर जिल्लामा करिब 33,975 वर्ग मिटर जग्गा प्राप्ति गर्न आवश्यक परेको हुनाले त्यो जग्गा प्राप्तिको काम अगाडि बढाउन लागि स्वीकृति प्रदान गरिएको छ। ब्राजिलमा आयोजना हुने वन प्लानेट नेटवर्क फोरम 2024 कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीलाई स्वीकृति प्रदान गर्ने।
यस्तै मन्त्री परिषद बैठकले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब 5 बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवरगुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्ने गरी हटाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनु भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकमा उहाँले आफूले यही भदौ 2-6 गतेसम्म गरेको भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो। मन्त्री डाक्टर राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्धन गर्न मार्गदर्शन गरेको उल्लेख गर्नुभएको थियो। गृहमन्त्री रमेश लेखकले राजनैतिक स्थिरता तथा सुशासनका लागि 2 ठूला दल मिलेर सरकार बनाउने काम भएको बताउनु भएको छ। गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख प्रशासनिक भवनको हिजो जनकपुर धाममा शिलान्यास गर्दै ठूला दलले सरकार बनाएको केही दिनमा नै प्रमुख प्रतिपक्षी दलको समर्थनमा 18 वर्षसम्म निष्कर्षमा नपुगेको संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई निष्कर्षमा पुर्याउने काम भएको बताउनुभयो। गृहमन्त्री लेखकले हिजै धनुषा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभयो। नेकपा माओवादी केन्द्रका नेताहरूले संगठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरूले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको थियो। हिजोको बैठकमा नेताहरू झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ नेउपाने लगायत नेताहरूले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवं आन्तरिक एकतामा जोड़ दिनुभएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रूपमा लिन नहुने बताउनु भएको थियो। उहाँले अब व्यापक रूपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताउनु भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले भ्रष्टाचार जन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ। आयोगले हिजो भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार जन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढ़ाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। उहाँले हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढ़ाउन समितिलाई पत्राचार गरेको बताउनुभयो। मुस्ताङको थासाङ गाउँपालिका 2 कोबाङ गाउँको शिरबाट खसेको हिम पहिरोका कारण थुनिएको बोक्सी खोला बग्न थालेको छ। हिजो धवलागिरी आइसफल क्षेत्रबाट खसेको हिम पहिरोका कारण खोला थुनिएको थियो। हिम पहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्लाधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो। पहिरोका कारण थुनिएको बोक्सी खोला बग्न थालेको प्रमुख जिल्लाधिकारी पन्तले जानकारी दिनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्य वस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो। मन्त्री भण्डारीले चाडपर्व लक्षित यो वर्ष पनि 43 भन्दा बढ़ी ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गरिने र अनलाइन सेवा पनि प्रवाह गरिने, चिनी लगायत अन्य खाद्य वस्तुको अभाव हुन नदिन अहिलेदेखि नै तयारी भइरहेको जानकारी दिनुभयो। बैठकमा उपभोक्ता अधिकार कर्मीहरूले चाडपर्वमा मात्र नभएर सबै दिन उपभोक्ता मैत्री वातावरण बनाउनु पर्ने, विषादी परीक्षण गर्न औजार खरिद गरी फलफूल तथा तरकारीबाट लागिरहेको रोगलाई हटाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले सातै प्रदेशमा भएको अनुगमन संयन्त्रलाई सक्रिय बनाउनु पर्ने, समय सापेक्ष कृषि तथा वाणिज्य नीति ल्याइनुपर्ने बताउनुभयो। तनहुँ जिल्लामा डेंगी संक्रमितको संख्या बढ़दै गएको छ। यही भदौ 1 गते 1082 जनामा संक्रमण देखिएकामा अहिले 1323 जनामा संक्रमण पुष्टि भएको छ। 6 दिनमा 241 जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कणेलले जानकारी दिनुभयो। सल्यानका सामुदायिक वन समूहले सल्लाको खोटोलाई आमदानीको रूप मुख्य स्रोत बनाएका छन्। जिल्लाका अधिकांश सामुदायिक वन समूहले सल्लाको रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक 2 करोड़ बढ़ी आमदानी गर्दै आइरहेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
613 सामुदायिक वन उपभोक्ता समूह रहेको सल्यानमा अधिकांश सामुदायिक वनको आमदानीको मुख्य स्रोत हो सल्लाको खोटो। सामुदायिक वनले आमदानीको 50% रकम वन क्षेत्र र सामुदायिक क्षेत्रमा लगानी गर्ने गरेको नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर थापाले बताउनु भयो।
खोटोबाट राम्रै आमदानी भइरहेको छ। हामीले जनताहरूलाई ग्यासुलहरू वितरण गरेका छौँ, त्यसपछि वृक्षारोपण गरेका छौँ, टिमुरहरू अनि अन्य चिजहरू जस्तै काउलाहरू लिएर रोपे।
गत आर्थिक वर्ष 2080-81 जिल्लाका सामुदायिक वनहरूले 2500 मेट्रिक टन खोटो बिक्री गरेका छन्, जसबाट 2,26,00,000 रूपैयाँ आमदानी गर्न सफल भएका छन्। समुदायमा जम्मा भएको रकमले वनको सुधार, वृक्षरोपण, पानीका मुहान संरक्षण, रिचार्ज पोखरी, सिंचाई पोखरी निर्माण तथा खानेपानी निर्माण लगायतका सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईको भनाई रहेको छ।
उपभोक्ताको आय आर्जन हुने कार्यक्रममा लगानी गर्ने गरी सिंचाई हुन सक्छ, खानेपानी हुन सक्छ, फलफूल तरकारी हुन सक्छ, उद्योग व्यवसाय हुन सक्छ, घुम्ती कोषहरू हुन सक्छन्, यस्तोमा लगानी गर्ने गरेका छन्।
सल्यान सबैभन्दा बढी खोटो उत्पादन र बिक्री गर्ने जिल्ला हो। सामुदायिक तथा राष्ट्रिय वन गरी यहाँका झण्डै 300 बढी वनमा विभिन्न रोजिन कम्पनीहरूले खोटो संकलन गर्दै आइरहेका छन्। खोटो संकलन गर्ने रोजिन कम्पनीले समूहबाट 12 रुपियाँ प्रति किलो किन्ने गर्दछन्। डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महत
जमा भएको पैसा 25% रकम चाहिँ वन संरक्षण वन विकासमा प्रयोग गर्नुपर्छ, बाँकी रहेको 50% महिला सशक्तिकरण उद्यम विकासमा चाहिँ खर्च गर्नुपर्छ, बाँकी रहेको 25% चाहिँ सामुदायिक हितको लागि चाहिँ खर्च गर्नुपर्छ।
खोटो संकलन गरीब तथा विपन्न समुदायको आमदानीको गतिलो माध्यम हुँदै आइरहे तापनि पछिल्लो समय बढ्दै गएको वन डढेलो भुछे तथा खोटे सल्लाह र सुक्दै जाँदा आमदानीको स्रोत पनि कम हुँदै जाने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। आमदानीको स्रोत भनेको सल्लाहलाई संरक्षण तथा विस्तार गर्न पनि उत्तिकै आवश्यक छ। दीपक शर्मा, सल्यान।
अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भेटवार्ता भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटेको केही सातापछि भारतीय प्रधानमन्त्री मोदीले जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। भारतीय प्रधानमन्त्री युक्रेनको राजधानी किएव पुग्दा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विशेष स्वागत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्रीको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अब आर्थिक समाचार।
मुलुकको पूर्वाधार क्षेत्रमा लगानीको विविधता खोज्ने तथा औद्योगिक वातावरण निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ यही भदौ 27 र 28 गते काठमाडौँमा 5 पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ। पूर्वाधार क्षेत्रमा नव प्रवर्तनको प्रवर्धन, रोजगारी सृजना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्ने बताउनु भयो। भयो। पूर्वाधारमा धेरै लगानी आवश्यक भएको तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यासहरू के छन् भन्ने बारेमा सम्मेलनका क्रममा गहन रूपमा छलफल हुने अध्यक्ष अग्रवालले बताउनुभयो। कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पछिल्लो अवस्था सहित प्रस्तुत गरिने बताउनुभयो। राजविराजको कंकालिनी नगरपालिका एक स्थित कंकालिनी भगवती मन्दिरदेखि पूर्व कोशी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ। केरा खेतीमा बाढ़ी पसेर बोटै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्। स्थानीय किसान दिनेश कुमार राउतले निरन्तरको वर्षाले केराबारी डुबानमा परेपछि केराका बोटै सुक्न थालेको जानकारी दिनुभयो। बाढ़ीले 500 बिघा क्षेत्रफलको केरा मासिने गरी करोड़ौंको क्षति पुर्याएको कंकालिनी नगरपालिका एक भारदहका किसान बच्चालाल मण्डलले बताउनुभयो। विगत 5 वर्षमा काँकडभित्र नाका भएर 10,000 भन्दा बढी विद्युतीय रिक्सा नेपालमा आयात भएको छ। मेची भन्सार कार्डले काँकडभित्ताको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 2080-81 भित्रमा काँकडभित्ता नाका भएर 89,43,36,000 मूल्य बराबरका 10,164 थान इलेक्ट्रोनिक रिक्सा नेपालमा आयात भएको छ। उक्त नाका भएर साना र मझौला सवारी साधन मात्र आयात हुने गरेको कार्यालयले जनाएको छ। मध्यपुर ठिमी नगरपालिकाले समयमा कर तिर्नुहोस् छुटै छुट पाउनुहोस् योजना सार्वजनिक गरेको छ। नगरपालिकाले कर उत्तीर्ण कार्यक्रम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालू आर्थिक वर्ष 2081-82 कर तिर्दा विभिन्न छुट सहुलियतको घोषणा गरेको हो। जस अनुसार 2081 साउनदेखि असोज महिना भित्रमा सम्पत्ति कर बुझाएमा आर्थिक वर्ष 2081-82 लाग्ने करमा 10% छुटको व्यवस्था गरिएको छ। त्यस्तै अघिल्ला वर्षको सम्पत्ति करमा समेत छुटको व्यवस्था गरेको नगरपालिकाको राजस्व शाखा प्रमुख रविन्द श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाले नयाँ व्यवसाय दर्तामा समेत 10% छुटको प्रावधान लागू गर्ने भएको छ। नेपाल सुनचानी व्यवसायी महासंघले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि 2068 समसामयिक र व्यावहारिक बनाउन नेपाल राष्ट्र ब्याङ्कसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधि मण्डलले त्यस्तो आग्रह गरेको हो। भेटका क्रममा महासंघका अध्यक्ष रसाइलीले राष्ट्र ब्याङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई 14 बुँदे ज्ञापन पत्र बुझाउँदै 2068 सालमा जारी गरी हालसम्म लागू गरिँदै आएको सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि अव्यवहारिक भएको र त्यसले आम सुनचानी व्यवसायीको समस्या सम्बोधन गर्न नसकेको भन्दै व्यवसायीका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचार संहिता जारी गर्न आग्रह गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ साफ यू20 च्याम्पियनशीपको सेमिफाइनलमा भूटानको सामना गर्ने भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा शुक्रबार साबिक विजेता भारतले मालदिवसलाई 1-0 पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भयो। इन्जुरी समयमा मेन्थेनाङ किपगेनले गरेको एकमात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै दुई खेलमा 6 अङ्क जोडेको भारत समूह बीको विजेता बन्यो। दुवै खेलमा पराजित मालदिव्स अङ्कविहीन हुँदै बाहिरियो। भारतले फाइनल प्रवेशका लागि समूह एको उपविजेता बंगलादेशको सामना गर्नेछ। यसै गरी नेपाल समूह एबाट विजेता र भूटान समूह बीको उपविजेता बने। समूह चरणमा नेपालले दुवै खेलमा जित निकाल्दा भूटानले समान 1 जित र हार बिहोर्यो। समूह एको श्रीलंका अङ्कविहीन हुँदै बाहिरियो। एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2080 अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले शुक्रबार एक कार्यक्रमका माझ मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानुमती विष्ट, फुटबलकी प्रीति राई तथा रब्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन्। कार्यक्रममा भोटिङ पार्टनरमा इसेवासँग पनि एनएसजेएफले सम्झौता नवीकरण गरेको छ। मनोनयनमा पर्ने 5 मध्ये 1 जनालाई यही भदौ 28 गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकल सहित पुरस्कृत गरिनेछ। पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इसेवा र फेसबुक पेजमा खेल प्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रहे। सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तनहुको आबु खैरेनी स्थित ऐना पहरामा भएको बस दुर्घटनामा मृत्यु भएका 27 मध्ये 25 जनाको शनाखत, घाइते 16 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै भारतको केदारनाथ नजिक हेलिप्याड भाँसिँदा पुरिएर 4 जना नेपालीको मृत्यु। संगठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई नेकपा माओवादी केन्द्रका नेताहरूको सुझाव। सहकारीको रकम ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामिछानेसँग सोधपूछ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भेटवार्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।